यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राजतन्त्र पक्षधरहरूले गरेको हिंसात्मक प्रदर्शनका क्रममा दुईजनाको मृत्यु, झण्डै 100 जना घाइते। व्यक्तिका घर, संचार गृह तथा सवारी साधनहरूमा आगजनी तथा तोड़फोड़। प्रदर्शनमा संलग्न राप्रपाका नेताहरूसहित केही पक्राउ। पूर्व राजाका समर्थकले गरेको प्रदर्शनका क्रममा भएको हिंसात्मक गतिविधिको छानबिन गर्न गृह मन्त्रालयलाई मन्त्री परिषदको निर्देशन। शान्ति सुरक्षा र अमन चयन कायम गर्दै कानूनको कार्यान्वयन गराउन सरकार प्रतिबद्ध रहेको गृह मन्त्रालयद्वारा स्पष्ट। जनतालाई फेरि रैती बनाउने प्रयास कुनै हालतमा सफल हुन नदिने सत्तापक्ष र प्रतिपक्षी दलहरूको प्रतिबद्धता। र म्यानमार तथा थाइल्याण्डमा हिजो गएको विनाशकारी भूकम्पमा 100 मानिसको मृत्यु।
विदेश गए परी चिन्ता किन गर्ने, नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने, जहाँ भए पनि पाउनुहोस् हामी सँगै, कल गर्नुहोस् डेटा चलाउनुहोस् संसार भरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारु गर्न #14#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राजतन्त्र समर्थकहरूले काठमाडौँमा हिजो गरेको प्रदर्शनका क्रममा दुईजनाको मृत्यु हुनुका साथै झण्डै 100 घाइते भएका छन्। तोकिएको ठाउँमा कार्यक्रम नगरी निषेधित क्षेत्रमा प्रवेश गरेर प्रदर्शन हिंसात्मक बनाइएपछि किर्तिपुर चारका सबिन महर्जन र काठमाडौँ बस्ने सुरेश रजकको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। घाइते भएका महर्जनको शिक्षण अस्पतालमा मृत्यु भएको हो भने रजकको शव तीनकुनेस्थित मार्बल हाउसमा फेला परेको प्रहरीले जनाएको छ। घटनामा नेपाल प्रहरीका 53 जना, सशस्त्र प्रहरी बलका 22 जना र प्रदर्शनकारीतर्फ 35 जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ। त्यसै गरी 9 सवारी साधन सरकारी, त्यसै गरी 6 सरकारी वा निजी नखुलेका सवारी साधन गरी 15 सवारी साधनमा आगजनी गरिएको छ। विभिन्न 14 स्थानमा आगजनी गरिएको छ। 9 संस्थामा तोड़फोड़ र 1 स्थानमा लुटपाट गरिएको छ। त्यसक्रममा व्यक्तिका घर, संचार गृह तथा सवारी साधनहरूमा आगजनी तथा तोड़फोड़ भएको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक अपिल राज बोहराले जानकारी दिनुभयो। सरकारले पूर्व राजाका समर्थकले गरेको प्रदर्शनका क्रममा भएको हिंसात्मक गतिविधिको छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। हिजो अबेर राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्री परिषदको बैठकले प्रदर्शनका क्रममा भएको अमानवीय क्रियाकलापको घोर भत्सना गर्दै संलग्नहरूको पहिचान गरी कार्यवाही अघि बढ़ाउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो। त्यसक्रममा मृत्यु भएका व्यक्ति दुईजनाप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै घाइतेहरूको निशुल्क उपचार गर्ने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देश गरिएको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो। हिजोको घटनामा भएको जनधनको क्षतिको सत्य तथ्य पत्ता लगाई दोषीलाई कार्यवाही गर्न र यस्ता घटना भविष्यमा हुन नदिन गृह मन्त्रालयलाई निर्देशन दिइएको मन्त्री गुरूङले बताउनुभयो। त्यसक्रममा 1 पत्रकारसहित 2 ज्यान गएको छ। व्यवस्था परिवर्तनका लागि शान्तिपूर्ण रूपमा दवाब दिने भने पनि राजावादीहरूले सड़कमा उत्रिएर शुरूमै ढुङ्गा मुढा र अराजक गतिविधि गरेपछि अवस्था नियन्त्रण बाहिर गएको मन्त्री परिषदको बैठकले निष्कर्ष निकालेको छ। हिजो दिउँसोदेखि तीनकुने क्षेत्र र आसपासका क्षेत्रमा लगाइएको कर्फ्यू भने अहिले बिहान 7 बजेदेखि हटाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ। शान्ति सुरक्षा कायम गर्न हिजो साँझदेखि त्यस क्षेत्रमा नेपाली सेना परिचालित भएको छ। प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणासहित हिजोको हिंसात्मक घटनामा संलग्न केहीलाई पक्राउ गरिएको जनाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अंगुर जीसीका अनुसार उहाँहरूलाई हिजो साँझ विभिन्न स्थानबाट पक्राउ गरिएको हो। तीनकुनेमा हिजो भएको घटनाका सन्दर्भमा आवश्यक सोधपूछका लागि उहाँहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। राज संस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिका संयोजक रहेका नवराज सुवेदीलाई प्रहरीले उहाँकै घरमा नियन्त्रणमा राखेको पनि जनाएको छ। प्रहरीले अधिवक्ता स्वागत नेपालसहित अन्य केहीलाई पनि पक्राउ गरेको जनाएको छ। हिजो साँझ आयोजित पत्रकार सम्मेलनमा गृह मन्त्रालयले पूर्व राजाका समर्थकहरूको आन्दोलनका क्रममा भएको आगजनी तोड़फोड़ र लुटपाटमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानूनी कार्यवाहीमा ल्याउने स्पष्ट पारेको छ। पत्रकार सम्मेलनमा शान्ति सुरक्षा कायम गर्न, अमन चयन कायम गर्न र कानूनको कार्यान्वयन गराउन गृह मन्त्रालय स्पष्ट रहेको पनि जानकारी दिइएको छ। हिजो साँझ आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव छवि रिजालले शान्तिपूर्ण रूपमा भेला हुने र विचार अभिव्यक्त गर्ने संवैधानिक अधिकारको दुरूपयोग नगर्न र त्यस्ता गतिविधिमा संलग्न नहुन समेत सबैमा आग्रह गर्नुभयो।
काठमाडौँको तीन कुने क्षेत्रमा संविधान प्रदत्त विचार र अभिव्यक्तिको स्वतन्त्रता र बिना हात हतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रताको उपहास गर्दै भएको हिंसात्मक प्रदर्शनप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। व्यक्तिका निजी सम्पत्ति, अस्पताल, संचार गृह, राजनीतिक दलका कार्यालय, व्यापारी केन्द्र लगायत यातायातका साधनहरूमाथि भएको तोडफोड र आगजनीका अमानवीय एवं अमर्यादित घटनाहरू गैर कानूनी तथा घोर भ्रष्टाचारयोग्य रहेका छन्। यस्ता हिंसात्मक एवं आपराधिक घटना गराउने कार्यका लागि प्रदर्शनका आयोजक स्वयं नै पूर्ण रूपमा जिम्मेवार छन्। हिंसापूर्ण एवं अराजनीतिक खालका गतिविधिहरूबाट कोही कसैको भलाइ हुँदैन, अत यस प्रकारका अमानवीय र गैर कानूनी गतिविधिमा संलग्न नहुन आम नागरिकलाई हार्दिक अपील गर्दै कानूनको उल्लंघन गर्ने जोसुकैलाई पनि कानूनको दायरामा ल्याई विधिको शासन स्थापित गर्ने कार्यमा सरकार प्रतिबद्ध रहेको बेहोरा अनुरोध गर्दछु।
गृह मन्त्रालयले राजनैतिक उद्देश्यका साथ हुने भनिएकाले आन्दोलन र प्रदर्शनहरू अराजक हुन्छ भन्ने बारे अनुमान नगरिएकाले केही समस्या भने उत्पन्न भएको स्वीकार गरेको छ। मन्त्रालयले हिजोको घटनाबाट कोही पनि आतंकित र हतोत्साहित नहुन आग्रह समेत गरेको छ। काठमाडौँको तीनकुनेमा पूर्व राजाका समर्थकहरूद्वारा जलाइएको एउटा निजी घरमा मृत भेटिएका व्यक्ति एभिन्यूज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजक भएको पुष्टि भएको छ। एभिन्यूज टेलिभिजनका समाचार प्रमुख केदार कोइरालाले मृतक व्यक्ति पत्रकार रजक भएको पुष्टि भएको जानकारी दिनुभयो। पत्रकार रजक उक्त घरको छतबाट आन्दोलनको दृश्य कैद गर्ने क्रममा घरमा आगजनी भएपछि बाहिर निस्कन नपाई उहाँको मृत्यु भएको पाइएको समाचार प्रमुख कोइरालाले जानकारी दिनुभयो। नेपाल पत्रकार महासंघले राज संस्थाको पुनस्थापनाको माग राख्दै भएको भनिएको प्रदर्शनकारीको घटनामा आगजनीको समाचार संकलनका क्रममा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको घटनाले स्तब्ध भएको जनाएको छ। महासंघका महासचिव रामप्रसाद दाहालले प्रेस विज्ञप्ति मार्फत पत्रकार रजकको जलेर निधन भएको खबरले स्तब्ध भएको जनाउँदै अमानवीय घटनाको गहिरो छानबिन गरी दोषीमाथि कानूनी कार्यवाहीको माग गरेको छ। मृतक पत्रकार रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै महासंघले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। प्रदर्शनकारीको समूहले विभिन्न संचार गृहको भवनमा आगो लगाउने, हुलहुज्जत गरेर भवनभित्र प्रवेश गर्न नपाइएपछि ढुंगा हान्ने, सवारी साधन तोडफोड़ गर्ने र संचारकर्मीलाई समेत आतंकित तुल्याउने काम गरेको भन्दै महासंघले भत्सना गरेको छ। पूर्व राजाका समर्थकहरूले जड़ीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको जड़ीबुटी स्थित कार्यालयमा लगाएको आगो चार घण्टापछि नियन्त्रणमा लिइएको छ। आगो निभाउन जुद्ध बारून यन्त्र भक्तपुरका तीनवटा, काठमाडौँ महानगरपालिकाका दुईवटा र ललितपुर महानगरपालिकाको एक गरी छवटा दमकल प्रयोग गरिएको थियो। राष्ट्रिय मानवाधिकार आयोगले आन्दोलनरत पक्षलाई हिंसात्मक गतिविधि बन्द गर्न आग्रह गरेको छ। आयोगले हिजो जारी गरेको विज्ञप्तिमा आन्दोलनरत पक्षलाई आफ्ना प्रदर्शन र कार्यक्रमलाई शान्तिपूर्ण बनाउन आग्रह गर्नुका साथै हिंसात्मक गतिविधि बन्द गर्न अनुरोध गरेको छ। कुनै पनि बहानामा हिंसात्मक गतिविधि र अरूको अधिकारको उपभोगमा अवरोध गर्ने कार्य स्वीकार गर्न नसकिने स्पष्ट पार्दै आयोगले सरकारलाई हिंसात्मक कार्यमा संलग्न जो कोहीलाई कानूनी कार्यवाहीमा ल्याई कार्यवाही गर्न पनि आग्रह गरेको छ। आयोगले शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानवाधिकारको विषय भए पनि आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकारमा असर पार्नु मानवाधिकारको मूल्य मान्यता विपरीत हुन जाने स्पष्ट पारेको छ। समाजवादी मोर्चा नेपालले राजधानीमा हिजो सभाको आयोजना गर्यो। सभामा नेताहरूले नेपाली जनतालाई फेरि रैती बनाउने प्रयास कुनै हालतमा सफल हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभयो। सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको संघर्षको बलमा प्राप्त उपलब्धिलाई कमजोर पार्न नदिइने स्पष्ट पार्नुभयो। गणतन्त्रवादीले गरेका केही कमी कमजोरीका कारण प्रतिक्रियावादीहरूले केही लाभ लिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले वर्तमान सरकारले आफ्नो कार्यशैली सुधार गर्न पनि सुझाव दिनुभयो। सभामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ठूलो संघर्षबाट जनता स्वाधीन र सार्वभौमसत्ता सम्पन्न भएकाले वंशको दासत्व अब कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पार्नुभयो। अध्यक्ष नेपालले जनअपेक्षा पूरा गर्न नसक्दा असन्तुष्टि पैदा भएकाले जनचाहना पूरा गर्नेतर्फ सरकार र सबै दलहरू गम्भीर हुनुपर्ने बताउनुभयो। नेकपाका महासचिव नेत्रविक्रम चन्दले जनताको संघर्षको बलमा परास्त भएका व्यक्ति फेरि शक्तिमा जुर्मुराउने प्रयास गरिरहेको भए पनि संघीय लोकतान्त्रिक गणतन्त्रबाट पछाडि फर्कने विषय अब कुनै हालतमा स्वीकार्य नभएको धारणा राख्नुभयो। नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवले प्रतिगामी शक्तिहरूले द्वन्द निम्त्याएर मुलुकलाई अप्ठ्यारोमा पार्न चाहेको जिकिर गर्नुभयो। नेपाली कांग्रेसले संघीय राजधानीको तीनकुने लगायतका केही स्थानमा शान्तिपूर्ण प्रदर्शनका नाममा हिजो भएका हिंसात्मक घटनाको घोर निन्दा गरेको छ। कांग्रेसले विज्ञप्ति मार्फत व्यक्तिको घर, मीडिया हाउस, पार्टी कार्यालय, सपिङ मल, सरकारी कार्यालय र सर्वसाधारणको सवारी साधन आदिमा भएको तोड़फोड़ र आगजनीलाई गम्भीरतापूर्वक लिइएको जनाएको छ। लोकतान्त्रिक गणतन्त्रको स्थापना 2062-63 जनआन्दोलनबाट सोझै भएको नभई आन्दोलनले प्रतिनिधि सभा पुनस्थापना गरेको र संसद मार्फत अन्तरिम संविधान हुँदै संविधानसभाको निर्वाचन र संविधानसभाको निर्वाचनबाट चुनिएका जनताका प्रतिनिधिहरूको संविधानसभाको पहिलो बैठकले देशलाई गणतन्त्रमा लगेको नेपाली कांग्रेसले स्मरण गरेको छ र त्यो विषय हामी सबैलाई स्पष्ट गराउन चाहन्छौ, कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ। कांग्रेसले नागरिकमा रहेका कैयौं असन्तुष्टिको समाधान वर्तमान संविधानभित्रैबाट सम्भव भएको उल्लेख गर्दै नागरिकको भावना दृष्टिगत गरी निरन्तरतामा नवीनता दिन दृढ़ ढंगले प्रतिबद्ध रहेको पनि उल्लेख गरेको छ। कांग्रेसले कमी कमजोरीको निदान खोज्न र समाधान पैलाउन दृढ़ रहेको उल्लेख गर्दै समाजले अपेक्षा गरेका परिवर्तनका सबै आकांक्षा सम्बोधन यही संविधानको दायराभित्रैबाट क्रमशः गर्न सकिने धारणा राखेको छ। हिंसात्मक प्रदर्शनका कारण जीवन गुमाउनेप्रति कांग्रेसले भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै घाइतेहरूको उपचारमा ध्यान दिन सरकारलाई आग्रह गरेको छ। कांग्रेसले हिंसा भड़काउने र हिंसामा सामेल हुने व्यक्तिलाई कड़ा कार्यवाही दायरामा ल्याउन आग्रह गर्दै समस्त नेपालीमा संयम र एकताका लागि अपील गरेको छ। नेकपा एमाले सबै राजनीतिक दलहरूलाई पश्चगमनका दुष्प्रयास विरूद्ध गोलबन्द हुन आह्वान गरेको छ। एमाले महासचिवले हिजो जारी गर्नुभएको विज्ञप्तिमा सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमन एवं दुष्प्रयासका विरूद्ध गोलबन्द हुन आह्वान गर्नुभएको छ। महासचिव शंकर पोखरेलले जारी गर्नुभएको विज्ञप्तिमा एमाले पूर्व राजावादीहरूको अराजक समूहले काठमाडौँको तीनकुने, कोटेश्वर र जड़ीबुटी क्षेत्रमा देखाएको उदण्डता, अराजकता र हिंसाको भत्सना गरिएको छ। महासचिव पोखरेलले आपराधिक क्रियाकलापमा संलग्नलाई तत्काल कानूनी दायरामा ल्याउन र शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध गर्न सरकारसँग माग गर्नुभएको छ। एमाले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने संकल्प समेत गरेको विज्ञप्ति मार्फत स्पष्ट पारेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षामा सम्मिलित विद्यार्थीहरूलाई ढुक्कसँग परीक्षामा सहभागी हुने वातावरण बनाइदिन सम्बन्धित सबै निकायसँग आग्रह गरेको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाद्वारा जारी विज्ञप्तिमा परीक्षा जस्तो संवेदनशील शैक्षिक गतिविधिलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन हुन दिनु देशका सम्पूर्ण नागरिकको कर्तव्य रहेको उल्लेख गरिएको छ। यसै परीक्षामा 5,14,071 जना विद्यार्थी सम्मिलित रहेको शिक्षा मन्त्रालयले जनाएको छ। परीक्षा निरन्तर सञ्चालनमा छ। विश्वविद्यालयका विभिन्न अध्ययन संस्थान र संकायबाट स्नातक तहका हजारौं विद्यार्थी सम्मिलित परीक्षा पनि अहिले सञ्चालन भइरहेको छ, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। लाखौं विद्यार्थीको भविष्य निर्माणको एउटा महत्वपूर्ण कड़ीका रूपमा रहेको परीक्षाहरूलाई निर्वाध सञ्चालन गराउने वातावरण बनाउन मन्त्रालयले सम्बद्ध सबैमा आग्रह गरेको छ। त्यसका लागि सहज वातावरण बनाइदिन सम्बन्धित सबै निकाय, शिक्षण संस्था, शिक्षक समुदाय, अभिभावक र आम समुदायलाई मन्त्रालयले आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ। आन्तरिक तथा बाह्य उडान अवरूद्ध भएको हिजोको प्रदर्शनका अवस्था अन्त्य भई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले नियमित रूपमा उडान सञ्चालन भइरहेको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो। उहाँका अनुसार हिजो सवारी साधन, कार्यालय लगायतका भौतिक संरचनामा आगजनी गरिएका कारण केही बेर विमानस्थल अवरूद्ध भएको थियो। सरकारले म्यानमार र थाइल्याण्डमा हिजो गएको विनाशकारी भूकम्पबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्री परिषदको बैठकले म्यानमार र थाइल्याण्डमा भूकम्पबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो। भूकम्पबाट म्यानमारमा 144 जना र थाइल्याण्डमा कम्तीमा 10 जनाको मृत्यु भएको छ भने सयौं मानिसहरू हराइरहेका छन्। सयौं घरहरू त्यहाँ भत्किएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र 18 गते बस्ने प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्नुहुने भएको छ। संसद बैठकको गतिरोध, प्रतिस्थापन विधेयक लगायतका विषयमा उहाँले संसदमा सम्बोधन गर्नुहुने नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो। विपक्षी दलहरूले कुलबान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्ती गरेको विषयलाई लिएर विगत 3 दिनदेखि संसद बैठकमा अवरोध पुर्याइरहेका छन्। प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजेका लागि बोलाइएको छ। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बर्खास्तगीको विषयलाई लिएर प्रतिपक्षी दलहरूले संसद अवरूद्ध गरिरहेका छन्। प्रधानमन्त्रीले जवाब नदिएसम्म सदन चल्न नदिने प्रतिपक्षी दलहरूको अडानका कारण हिजोको बैठक पनि सञ्चालन हुन सकेन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्मीयामको शुरूआतसँगै कीटजन्य रोगहरूको जोखिम बढ़न सक्ने भएकाले सचेतना अपनाउन आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले मन्त्रालयको साप्ताहिक ब्रिफिङका क्रममा गर्मीमा कीटजन्य रोगको जोखिम बढ़ने र दूषित पानीका कारण विभिन्न संक्रमणहरू फैलने भएकाले सचेतना अपनाउन आग्रह गर्नुभयो। उहाँले शुद्धिकरण नगरिएको पानी र दूषित खानाले झाडा पखाला, टाइफाइड, जण्डिस र हैजा जस्ता रोगहरूको जोखिमबाट बच्न पानी उमालेर वा क्लोरिन झोलको प्रयोग गरी शुद्धिकरण गरेर मात्र खान आग्रह गर्नुभयो। प्रवक्ता डाक्टर बुढाथोकीले तापक्रम वृद्धि भएसँगै कीटजन्य रोग जस्तै डेंगी, मलेरिया, जापानिज इन्सेफ्लाइटिसको जोखिमबाट बच्नुपर्ने बताउनुभयो। आज काठमाडौँ उपत्यकामा परम्परागत घोड़े जात्रा पर्व मनाइँदैछ। जनविश्वास अनुसार टुँडीखेलको पूर्व दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरु मापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीड़ित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि त्यसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्ने भए रहेकाले घोड़े जात्रा गरी गुरु मापाको आत्मालाई घोड़ाको टापले कुल्चाएर दबाउने विश्वास रहेको छ। शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरु मापालाई खानेकुरा दिइने प्रचलन समेत रहेको छ। नेपाली सेनाका तर्फबाट आज टुँडी खेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, उद्धकला लगायतका प्रदर्शन गरिन्छ। आजकै दिन ललितपुरमा एउटा कानो घोड़ा दौड़ाएर घोड़े जात्रा मनाउने प्रचलन रहेको छ। घोड़े जात्रामा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिने गरेको छ। नेपाली समाज अहिले पनि परम्परागत गलत सामाजिक अभ्यासहरूले जेलिएको छ। सामाजिक कुप्रथाहरूले कतिपय समाजमा व्यक्तिगत र सामाजिक जीवनमा नकारात्मक प्रभाव परिरहेको छ। नेपालगंज संवाददाता नवीन गिरीको रिपोर्ट।
जानकी गाउँपालिका वडा नम्बर 5 गुरुवा गाउँकी अमिमुन मनिहारले छोरीहरूको सानै उमेरमा विवाह गरिदिनुभयो। दाइजो नदिने शर्तमा कानून विपरीत बाल विवाह नै गरिदिएर छोरी अन्माए पनि फेरि दाइजोको निहुमा समस्यामा पर्नुभयो। एकातिर बाल विवाह र अर्कोतिर दाइजो प्रथाको चंगुलमा मनिहारले तनावपूर्ण जीवन बिताउनु परेको छ।
गरीब इन्सान, चार पाँच छोरी है, खेतीबारी नै है, कोही कारोबार नै है, तो शादी कै दिहागा, पहिले महान के कहिन की लड़की के शादी कर दो, हमका दाइज न चाहिए, लड़की के शादी कर दो, कहे के हमका कूलर चाहिए, वासी मशीन चाहिए, फ्रिज चाहिए, सोफा सेट चाहिए, महाराजा बेड चाहिए।
कैयौं समाजमा अहिले पनि छोरा छोरीको शिक्षा दीक्षामा भेदभाव भइरहेको छ। मधेसी मुस्लिम समुदायमा अझ बढ़ी समस्या छ। छोरी विवाह भएर जाने र छोराले नै घर व्यवहार धान्नुपर्ने भन्ने गलत मान्यतालाई प्रश्रय दिँदै थुप्रै छोरीहरू आजको दिनमा पनि विद्यालय जान पाउँदैनन्। जानकी गाउँपालिका वडा नम्बर 3 की नितु साहू।
जैसे लड़का का पढ़ने के लिए बेटी है, दूसरे के घर से बर्तन चौका करी है, लड़का है तो हमने कमाए के खिलाई है, उसका पढ़ाई देवे तो हमारे घर में खुद होता है। इसे हम राजू भी बोलते कि बिटिया का अपना पढ़े लड़का का पढ़े।
परम्परागत मान्यताहरूको नाममा व्यक्तिगत स्वतन्त्रता कुण्ठित त भइरहेको छ नै अन्धविश्वास र रूढ़िवादी परम्पराले सामाजिक प्रगतिलाई बाधा गरिरहेको छ। आधुनिक विज्ञानलाई नै चुनौती दिने गरी अभ्यास भइरहेको कतिपय कुप्रथाले मानव सभ्यताको नै हुर्मत लिइरहेको प्रतीत हुन्छ। जानकी गाउँपालिका 2 नवाजी गाउँकी सीता कादु।
बोक्सी प्रथा हाम्रो गाउँ समाजमा बढी भइरहेछ। पढे लेखेका मान्छे पनि बोक्सी प्रथामा विश्वास गर्छ। बढी भन्दा बढी बिरामी भएको मान्छेलाई डाक्टर नहेराई बोक्सी प्रथामा विश्वास गर्छन्, हेराउँछन्।
जानकी गाउँपालिकाले जनचेतना जागृत गर्दै त्यस्ता कुप्रथाहरूलाई निरुत्साहित गर्न काम गरिरहेको बताएको छ। शिक्षा, साक्षरता र सचेतनाको माध्यमबाट ज्ञान, बोध र दक्षता बढ़ाई कुप्रथाहरूको उन्मूलनका लागि कोशिश गरिरहेको गाउँपालिका अध्यक्ष छब्बन खाँ बताउनुहुन्छ।
जनचेतना जगाएको यस्ता कुप्रथाहरूलाई गर्नको लागि प्रयास गर्छु, लागेको छु।
परम्परागत हानिकारक अभ्यासहरूको उन्मूलनका लागि शिक्षा, जनचेतना र सामूहिक प्रयास आवश्यक हुन्छ। यस्ता कुप्रथाहरूको विरूद्धमा सचेतना अभिवृद्धिसँगै कानूनी उपचार पनि खोजिनु पर्दछ। स्थानीय सरकारहरूले सामाजिक समानता, समता र सहिष्णुताका लागि विशेष पहल कदमी लिन जरूरी छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले विज्ञापन बजार व्यवस्थापन र सुदृढ़ गर्न राष्ट्रिय विज्ञापन नीति अत्यन्त आवश्यक रहेको बताउनु भएको छ। काठमाडौँमा राष्ट्रिय विज्ञापन संघको दोस्रो वार्षिक साधारण सभा तथा अधिवेशनमा हिजो मन्त्री गुरूङले पुरानो नीति र व्यवस्थामा चलेको विज्ञापन नीति समयानुकूल परिमार्जन गर्न नसक्दा व्यवहारमा जटिलता देखिएको बताउनुभयो। कार्यक्रममा विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईले विज्ञापन बजार घटिरहेको अवस्थामा सरकारले यसबारे स्पष्ट नीति तत्काल ल्याउनुपर्ने धारणा राख्नुभयो। गत साउन 32 गते सोलुखुम्बुको खुम्बु पासाङल्यामु गाउँपालिका 5 स्थित थामे खोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा हिमताल विस्फोटका कारण भएको बाढ़ी सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ। प्रतिवेदनले थामेमा अझै पनि त्यस्ता जलवायुजन्य प्राकृतिक जोखिम कायमै रहेको उल्लेख गर्दै न्यूनीकरणका लागि आवश्यक पहलका लागि सुझाव दिएको छ। राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले थामे र अन्य स्थानमा रहेका हिमताल विस्फोटको अवस्थाको जोखिम कायमै रहेको बताउनुभयो। नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरस्थित मध्य विन्दु प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण गरिएको छ। गण्डकी प्रदेश सरकारको 12 करोड़ रूपियाँको लागत र नेपाल हिल्फे संस्थाको 18 करोड़को सहयोगमा उक्त भवन निर्माण गरिएको हो। रेडियो नेपालले हिरक महोत्सवका अवसरमा स्वास्थ्य शिविरको हिजो आयोजना गरेको छ। केन्द्रीय कार्यालय सिंहदरबारमा गरिएको शिविरको सार्वजनिक सेवा प्रसारण संस्था कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले स्वास्थ्य परीक्षण गरी शुभारम्भ गर्नुभयो। शिविरमा नेपाल नेशनल हस्पिटल र दृष्टि आई केयर सेन्टरका विशेषज्ञ डाक्टरहरूद्वारा आँखा दाँतका साथै हाडजोड़ी रोगको समेत चेक जाँच गरिएको थियो। निशुल्क स्वास्थ्य शिविरमा स्त्री रोग विशेषज्ञ डाक्टर र जनरल फिजिसियन डाक्टरहरूद्वारा सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल र नेपाल टेलिभिजनका कर्मचारीहरूको स्वास्थ्य परीक्षण गर्नुभएको थियो। नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले रिट उप सुनवाई गर्दै कारण देखाउ आदेश जारी गरेको हो। घिसिङले प्राधिकरणको कार्यकारी निर्देशक पदबाट आफूलाई हटाउने सरकारको निर्णय विरूद्ध अन्तरिम आदेशको माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो। अदालतले अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा दुवै पक्षलाई छलफलका लागि भोलि बोलाएको छ। केही अन्तर्राष्ट्रिय समाचार। म्यानमारको मध्यभागमा 7.7 म्याग्निच्युडको भूकम्प जाँदा 144 जनाको मृत्यु भएको छ। म्यानमारको म्यान्डेलमा परिचालित एउटा उद्धार टोलीले क्षतिको विवरण अझै पूर्ण रूपमा आइ नसकेको जनाएको छ। धेरै मानिसहरू अझै हराएका र भग्नावशेषमा पुरिएका अधिकारीहरूले जनाएका छन्। थाइल्याण्डमा पनि भूकम्प को क्षति भएको छ। त्यस क्रममा कम्तीमा 10 जनाको मृत्यु हुनुका साथै एउटा निर्माणाधीन गगनचुम्बी भवन भत्कँदा 100 जना मजदूरहरू हराइरहेको अधिकारीहरूले बताएका छन्। थाइल्याण्ड बाहेक दक्षिण पश्चिमी चीनमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो। क्यानाडाका प्रधानमन्त्री मार्क कोर्नेले अमेरिकासँगको पुरानो सम्बन्ध सकिएको घोषणा गर्नुभएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्वदेशी र आयात हुने सबै उत्पादनमा अनिवार्य रूपमा लेबल लगाउन सम्बन्धित पक्षलाई निर्देशन गरेको छ। विभागले सूचना जारी गर्दै चैत 20 गते भित्र स्वदेशमा उत्पादित वस्तु भए सम्बन्धित उत्पादकले र विदेशबाट पैठारी गर्ने वस्तु भए पैठारीकर्ताले बजारमा बिक्री वितरणमा पठाउनु अघि अनिवार्य रूपमा तयारी माल वस्तुमा लेबल लगाउन भनेको छ। उपभोक्ता संरक्षण एन बमोजिम उत्पादकले आफूले उत्पादन गरेका वस्तु तथा पैठारी गरी वस्तु भए पैठारीकर्ताले बिक्री वितरण गरिने वस्तुमा सर्वसाधारणले बुझ्ने गरी नेपाली भाषामा र अंग्रेजी भाषामा अनिवार्य लेबल लगाउनु पर्ने कानूनी व्यवस्था गरेको छ। विभागको सूचनालाई व्यवस्था गरी लेबल बिनाका वस्तुहरू बजारमा बिक्री वितरण प्रयोजनका लागि राखिएको भेटिए प्रचलित कानून बमोजिम कार्यवाही गरिने विभागले उल्लेख गरेको छ।
त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब र बागमती प्रदेश सन् 2025 अन्त्यतिर हुने जे ट्रफी एलिट कपका लागि छनौट भएका छन्। जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शीर्ष 4 पर्दै उनीहरू जे ट्रफीका लागि छनौट भएका हुन्। आर्मी र पुलिसले पीएम कपको उपाधिका लागि फाइनल खेल्नेछन्। गत वर्ष एपीएफ पीएम कपको शीर्ष 4 पर्न नसक्दा जय ट्रफीबाट छनौट भएको थिएन। मधेसले शीर्ष 4 पर्दै जय ट्रफी खेलेको थियो। गत माघमा भएको जय ट्रफीको फाइनलमा आर्मीलाई हराउँदै पुलिस च्याम्पियन बनेको थियो। शहीद स्मारक बी डिभिजन लीगमा झापाले पहिलो अङ्क जोड्दा 22 युनियनले लगातार तेस्रो खेलमा बराबरी खेलेको छ। शुक्रबार अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा 22 युनियन र झापाले 1-1 बराबरी खेलेका हुन्।
अब मौसम। आज कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाड़ी भागमा आंशिक बद्ली रही कोशी र गण्डकी प्रदेशको पहाड़ी भागका 1-2 स्थानमा चट्याङसहित हल्का वर्षा हुनेछ। उक्त प्रदेशका उच्च पहाड़ी र हिमाली भूभागमा 1-2 स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 14 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:57 भयो भने सूर्यास्त भरे साँझ 6:19 हुनेछ। राजतन्त्र पक्षधरहरूले गरेको हिंसात्मक प्रदर्शनका क्रममा दुईजनाको मृत्यु, झण्डै 100 जना घाइते, व्यक्तिका घर, संचार गृह तथा सवारी साधनहरूमा आगजनी तथा तोड़फोड़। प्रदर्शनमा संलग्न राप्रपाका नेताहरूसहित केही पक्राउ। पूर्व राजाका समर्थकले गरेको प्रदर्शनका क्रममा भएको हिंसात्मक गतिविधिको छानबिन गर्न गृह मन्त्रालयलाई मन्त्री परिषदको निर्देशन। शान्ति सुरक्षा र अमन चयन कायम गर्दै कानूनको कार्यान्वयन गराउन प्रतिबद्ध रहेको गृह मन्त्रालयद्वारा स्पष्ट। जनतालाई फेरि रैती बनाउने प्रयास कुनै हालतमा सफल नहुने सत्तापक्ष तथा प्रतिपक्षी दलहरूको प्रतिबद्धता। काठमाडौँ उपत्यकामा आज परम्परागत घोड़े जात्रा पर्व मनाइँदै र म्यानमार र थाइल्याण्डमा हिजो गएको विनाशकारी भूकम्पबाट सयौं मानिसको मृत्यु। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।